Donc au hasard. चलिए शुरू करते हैं। अल्हम्दुलिल्लाह वकफा वसलामुन अला इबादिही अल्लज़ीना इस्तफा अम्मा बाद अऊज़ु बिललाहि मिनश्शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम अल्लाहुम्मा सल्ली अला सय्यिदिना मुहम्मदिन व अला आलि सय्यिदिना मुहम्मदिन व बारिक व सल्लम अल्लाहुम्मा अरिनल हक्का हक्कन व रज़ुक्ना इत्तिबाअह व अरिनल बातिला बातिलन व रज़ुक्ना इज्तिनाबह रब्बना ज़िदना इल्मा اللهم ارنا الحق حقا وارزقنا اتباعه। आज जरा आपको आवाज आ रही होगी के साथ क्लास शुरू कर रहा हूँ, थोड़ी देर फिर उनको उनकी आवाज को दे देंगे। अच्छा बेटा क्यों, अच्छा एक मिनट बैठा जरा बेटी साहब तो सो गई थी, लेकिन वालिद साहब को भाई साहब के घर जाना था तो अब उनको अकेले जाना जाने नहीं दिया, साथ साथ उनके चला गया था। अच्छा तो चलिए काम शुरू करते हैं। अल्हम्दुलिल्लाह वकफा वसलामुन अला इबादिही अल्लज़ीना इस्तफा अम्मा बाद अऊज़ु बिललाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम अल्लाहुम्मा सल्ली अला सय्यिदिना मुहम्मदिन व अला आलि सय्यिदिना मुहम्मदिन व बारिक व सल्लम अल्लाहुम्मा अरिना अल-हक़्क़ हक़्क़ं व अरज़ुक़ना इत्तिबाअह व अरिना अल-बातिल बातिलन व अरज़ुक़ना। कल हमने हिफ्ज़ हदीस की फजीलत वाली वाला पॉइंट पढ़ा था, पेज नंबर 79 में से किताब तरगीब व तरहीब। तो यहाँ तो उन्होंने जो हदीस मुबारक नकल करी थी तो उसमें नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि जो कोई 40 हदीसें याद करके मेरी उम्मत को पहुँचाए तो वो क़यामत के दिन उलमा के साथ उठेगा। ठीक है, तो इसमें एक बात तो ये बताने की है कि हदीस को हिफ्ज़ करना, ठीक है, ये एक मुस्तकिल काम है जो कि क़ुरान को हिफ्ज़ करने से मुख्तलिफ है। कोर्स जैसे कि आपको भी नाम से पता लग रहा है, आज के दौर के अंदर हम जो लफ्ज़ हाफिज़ इस्तेमाल करते हैं तो वो हम कुरान के हाफिज़ के लिए इस्तेमाल करते हैं, लेकिन हमारी पिछली जनरेशन्स के अंदर लफ्ज़ हाफिज़ जो है ना वो उमूमन हाफिज़ुल हदीस के लिए इस्तेमाल होता था। ठीक है, जैसे हाफिज़ इब्न क़य्यम, ठीक ठीक है, तो ये हाफिज इब्न कय्यम जो है ना, वो हाफिज क्यों कहलाते हैं? हाफिज कुरान होने की वजह से नहीं, बल्कि हाफिज हदीस होने की वजह से। और हाफिज हदीस का मतलब क्या है? क्योंकि हदीस जो है वो कुरान की तरह से 30 पारों में या एक मुख्तसर किताब नहीं है। कुरान जो है ना वो बहुत मुख्तसर किताब है, बहुत इजमाल है कुरान के अंदर। ठीक है, इजमाल का मतलब क्या होता है? पहली बात तो ये कि इजमाल का लफ्ज जो है वो जमाल से निकला। ठीक है, जमाल, जमाल मीन्स ब्यूटी। ठीक है, तो इजमाल जमाल से निकला। और इजमाली चीज क्या होती है कि जिसके अंदर ब्यूटी होती है, लेकिन इसका मफहूम क्या, क्या हम किस मफहूम में इस्तेमाल करते हैं? इसका मफहूम हम लेते हैं हाई लेवल। ठीक है, सुपरफिशियल का लफ्ज हम इस्तेमाल नहीं करना चाहते क्योंकि उसमें एक नेगेटिव कॉनोटेशन है। ठीक है, लेकिन हाई लेवल कह सकते हैं इसको। ठीक है, ऊपर ऊपर की बात, ठीक है, जिसके अंदर बहुत तफसील ना हो, ठीक है, उसको इजमाली कहते हैं। और इजमाली की ऑपोजिट क्या चीज होती है? तफसीली। ठीक है, तो कुरान जो है ना इसमें इजमाल बहुत है क्योंकि इसमें जमाल बहुत है, राइट, अल्लाह का कलाम है, तो इसमें मुख्तसर इख्तसार है बहुत। ठीक है, लेकिन हदीस मुबारका में ऐसा नहीं है। ठीक है, हदीस मुबारका में ऐसा क्यों नहीं है? कोई जो बता सकता है? ठीक है, कि हदीस मुबारका के अंदर इजमाल क्यों नहीं है? क्या वो नबी सल्लल्लाहु अलैहि वसल्लम में क्या जमाल नहीं था कि आप सल्लल्लाहु अलैहि वसल्लम की बातों में इजमाल हो? तो ऐसा क्यों नहीं है? इजमाल हदीस मुबारका में इजमाल क्यों नहीं है? कुरान की तफसील है, तफसीर है, प्रैक्टिकल ज्यादा है। ठीक है, कुरान की तफसीर भी है, प्रैक्टिकल ज्यादा है, इसको जरा थोड़ा और बता सकते हैं कि इजमाल क्यों नहीं है? स्पेसिफिक होती है? नहीं, स्पेसिफिक तो जरूरी नहीं है कि हर चीज के बारे में स्पेसिफिक आपको मिल जाए। ठीक है, एक लफ्ज मैं दरअसल आपसे सुनना चाह रहा हूँ। ठीक है, वो लफ्ज अगर किसी के ध्यान में आ जाता है रिवायत की कसरत की वजह से, चले कुरान की अमली शक्ल है, चले वो जो लफ्ज है ना उसका हिंट तो ध्यान में नहीं आ रहा। लफ्ज है ना वो है रिकॉर्ड। ठीक है, रिकॉर्ड जिसको उर्दू में क्या कहते हैं? जब्त, जब्त करना, राइट। तो अंग्रेजी में कहता है ना रिकॉर्ड करना किसी चीज को, जैसे इस क्लास को रिकॉर्ड कर रहे हैं। अब इस क्लास को जो आप रिकॉर्ड कर रहे हैं ना, तो 1 घंटे के अंदर जो कुछ इस क्लास में हो रहा है सब कुछ रिकॉर्ड हो रहा है। ठीक है, इसके अंदर से आप कोई नोट्स नहीं बना रहे। ठीक है, ये जो रिकॉर्डिंग हो रही है ना, ये नोट्स बनाना नहीं है। अगर आप नोट्स बनाएंगे ना इस लेक्चर के, तो नोट्स के अंदर इजमाल होगा। ठीक है, लेकिन रिकॉर्डिंग के अंदर तो इजमाल नहीं हो सकता ना, बिकॉज रिकॉर्डिंग तो एक एक लम्हे को रिकॉर्ड कर रही है ना। तो बिल्कुल इसी तरीके से नबी अलैहिस्सलाम की जो जिंदगी थी, ठीक है, 63 साल की तो वो जिंदगी थी। ठीक है, 63 साल की, लेकिन उस जिंदगी के अंदर आप सल्लल्लाहु अलैहि वसल्लम ने जो कुछ किया, ठीक है, अल्लाह ताला ने उसको इंसानों के सामने खोला। ठीक है, और इंसानों ने उसको रिकॉर्ड कर लिया। जो कुछ आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ठीक है, जिसको अल्लाह ताला खोलना चाहते थे इंसानों के सामने, ठीक है, यानी एक्सपोज करना चाहते थे। बहुत सी चीजें इंसान कहता है लेकिन इंसानों के सामने नहीं कह रहा होता, लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम ने जो कुछ कहा और जिस इंसान के सामने कहा ना, अल्लाह ताला ने उस इंसान को तौफीक दी कि वो उस चीज को रिकॉर्ड कर ले अपने जहन के अंदर। ठीक है, तो जो कुछ फरमाया वो रिकॉर्ड कर लिया, जो कुछ कहा, जो कुछ किया वो रिकॉर्ड कर लिया इंसानों ने, हत्ता के जो कुछ नबी सल्लल्लाहु अलैहि वसल्लम ने खुद नहीं किया लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम के सामने हुआ, ठीक है, वो भी रिकॉर्ड कर लिया गया। यानी किसी सहाबी ने किया, किसी सहाबिया ने किया, किसी काफिर ने किया, किसी मुशरिक ने किया, सब कुछ रिकॉर्ड कर लिया गया। अब जरा तसव्वुर करें कि इस रिकॉर्डिंग के अंदर कितनी तफसील होगी, राइट, कितनी तफसील होगी, हम तो तसव्वुर ही नहीं कर सकते ना इसकी, राइट। तो ये है हदीस मुबारका। हदीस मुबारका इज अ रिकॉर्ड, ठीक है, इज अ रिकॉर्ड ऑफ ऑल ऑफ दिस। ठीक है, तो हदीस के अंदर में इजमाल नहीं हो सकता, हदीस के अंदर बे इंतहा तफसील है। तो इस वजह से ना हदीस का जो हाफिज होना है ना, ये कोई मामूली बात नहीं है। ठीक है, तो हाफिज हदीस फिर किसको कहते हैं? कुल हदीस का हाफिज तो कोई हो ही नहीं सकता। ठीक है, कुल हदीस यानी जितनी हदीसें मौजूद है ना, उन सब का हाफिज तो कोई भी नहीं हो सकता। किसी इंसान में ऐसी ایسی استطاعت نہیں ہے، سکت نہیں ہے کہ وہ ان سب کو حدیث کو یاد کر سکے، ٹھیک ہے؟ تو پھر کہیں نہ کہیں نا آپ کو ڈیفائن کرنا ہوتا ہے کہ جی کتنی حدیثوں کا حفظ کرنے والا حافظ حدیث کہلائے گا، ٹھیک ہے؟ تو ان جنرل ہم نے اپنے علماء سے سنا کہ 100,000 حدیثیں، 100,000 حدیثیں اگر کسی نے یاد کر لی ہوتی تھی نا سند اور متن کے ساتھ، ٹھیک ہے، سند اور متن کے ساتھ، ہماری طرح نہیں کہ ہم خالی اگر یاد بھی کرتے ہیں نا تو ایک لائن کی کوئی حدیث یاد کر لیتے ہیں اور اس کا صرف متن یاد کرتے ہیں، ٹھیک ہے نا، یعنی قال رسول اللہ صلی اللہ علیہ وسلم کے بعد جو الفاظ ہوتے ہیں نا ہم خالی وہ یاد کرتے ہیں، تو وہ تو خالی متن ہوتا ہے، یا کسی صحابی کا فرمایا ہوا کوئی قول ہو وہ تو خالی متن ہوتا ہے، اس کے پیچھے سند ہوتی ہے کہ جو ہم نے پڑھا نا عن ابی ہریرہ رضی اللہ تعالی عنہ، ٹھیک ہے، تو یہ سند ہے، لیکن یہ سند بھی نا مکمل سند نہیں ہوتی ہے، بیکاز اس کے اندر ابی ہریرہ رضی اللہ تعالی عنہ سے کنہوں نے روایت کیا، پھر ان سے کنہوں نے روایت کیا، پھر ان سے کنہوں نے روایت کیا، پھر ان سے کنہوں نے روایت کیا، ٹھیک ہے، یہ سب کچھ سند کے اندر آ جاتا ہے، پوری چین یہ سند کے اندر آتی ہے، ٹھیک ہے، اور ایٹ لیسٹ جو صحائے ستہ کی کتابوں کے مؤلف ہیں نا کمپائل کرنے والے، کم از کم ان تک کی سند، ٹھیک ہے، یعنی نبی علیہ الصلوۃ والسلام سے جس صحابی نے روایت کیا، ان سے جس تابعی نے روایت کیا، ان سے جس تبع تابعی نے روایت کیا، ان سے جس شاگرد نے روایت کیا، ٹھیک ہے، تو 6 صدی تک جتنے راویین ہیں نا اس کے، اور کیونکہ یہ جو امام بخاری، امام مسلم اور امام ترمذی، امام ابن ماجہ، سارے سارے 6 صدی کے لوگ ہیں، ٹھیک ہے، تو 6 صدی تک جتنے راوی موجود ہیں نا اس حدیث کے، یہ سب کا سب اس حدیث کی سند کہلاتا ہے، تو حدیث کو حفظ کرنے کا مطلب یہ ہوتا ہے کہ اس کے متن کو بھی حفظ کیا جائے اور اس کی پوری سند کو بھی حفظ کیا جائے، ٹھیک ہے، تو اس طریقے سے 100,000 حدیثیں جس نے یاد کری ہو نا اس کو حافظ حدیث کہا جاتا تھا، ٹھیک ہے، اور اس طرح کے بڑے محدثین، اس طرح کے بڑے حفاظ حدیث ہماری امت کے اندر گزرے ہیں، نبی صلی اللہ علیہ وسلم کی امت میں گزرے ہیں، ٹھیک ہے، تو ایک تو یہ آپ کو بتانا تھا کہ حافظ حدیث کا مطلب کیا ہوتا ہے، ٹھیک ہے، اس کے اوپر ڈاکٹر صاحب پوچھ رہے ہیں کہ شیخ الحدیث کا مطلب کیا ہوتا ہے، تو شیخ الحدیث جو ہوتا ہے نا وہ حافظ حدیث نہیں ہوتا، ضروری نہیں ہے کہ وہ حافظ حدیث ہو، وہ حافظ حدیث بھی ہو سکتا ہے، یعنی اگر اس نے 100,000 حدیثیں یاد کی ہوئی ہوں پھر وہ شیخ الحدیث بن جائے، تو ٹھیک ہے، تو شیخ الحدیث ہوتا کیا ہے، شیخ الحدیث جو ہے نا وہ ایک ٹائٹل ہے جو کہ مدرسے کے اندر یا کسی دارالعلوم کے اندر اس استاد کو دیا جاتا ہے جو کہ بخاری شریف پڑھاتا ہو، ٹھیک ہے، بخاری شریف، کیونکہ بخاری شریف جو ہے وہ سب سے زیادہ اصح کتاب ہے حدیث کی اور سب سے زیادہ یعنی امپورٹنٹ کتاب ہے حدیث کی، ٹھیک ہے، تو بخاری شریف کا رتبہ جو ہے نا وہ حدیث کی کتابوں میں سب سے بڑھ کر ہے، اور بخاری شریف پڑھانے والے کا رتبہ تمام حدیث کے ٹیچرز کے مقابلے میں بڑا ہوتا ہے اس مدرسے کے اندر، ٹھیک ہے، تو شیخ الحدیث اس شخص کو کہتے ہیں جو کہ بخاری شریف پڑھاتا ہو یا سب سے بڑا حدیث کا ٹیچر ہو اس مدرسے کا، ان ادر ورڈز، ٹھیک ہے، اچھا، دوسری بات، اس حدیث جو ہم نے کتاب میں پڑھی تھی اس میں کیا تھا کہ قیامت کے دن علماء کے ساتھ اٹھے گا، ٹھیک ہے، اب یہاں پر دیکھیں یہ جو صرف 40 حدیثوں کو یاد کر کے وہ عالم تو نہیں بن جاتا نا، رائٹ، عالم بننے کے لیے تو، بلکہ عالم کو تو حدیث یاد کرنے کی ضرورت بھی نہیں ہوتی، وہ یاد کر لے تو اس کے اوپر ایک ایڈیشنل یعنی ایک ایڈیشنل اس کو ایک چیز مل جاتی ہے یاد کرنے کی، لیکن عالم کا مقصد یاد کرنا نہیں ہوتا، عالم کا مقصد ہوتا ہے اس کے معنی سمجھنا، عربی سمجھنا، اس کے اندر فقہ کو سمجھنا، ٹھیک ہے، مسائل کو سمجھنا، یہ سب عالم کا کام ہوتا ہے، یاد کرنا عالم کا کام نہیں ہوتا، ٹھیک ہے، لیکن یہ شخص جو 40 حدیثیں یاد کر لیتا ہے نا، نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ اس کو عالموں کے ساتھ اٹھایا جائے گا، اس سے ایک بات کیا پتہ لگتی ہے کہ علماء کا درجہ کتنا بلند ہوگا، کہ نبی صلی اللہ علیہ وسلم نے اس بندے کو جو ریوارڈ کا وعدہ کیا نا وہ اس بلند درجے کے لوگوں کے ساتھ اٹھائے جانے کا ریوارڈ کا وعدہ کیا، یعنی کیا مطلب ہوا کہ جس کا وعدہ کیا، جس کے ساتھ اٹھانے کا وعدہ کیا جا رہا ہے وہ کتنے بلند لوگ ہوں گے، رائٹ، جب بھی تو اس کو جو یعنی ان لوگوں کو جو کہ صرف 40 حدیثیں یاد کر لیں گے ان کو وعدہ دلایا جا رہا ہے کہ دیکھو تم وہ بلند رتبہ پا سکتے ہو اگر تم 40 حدیثیں یاد کر کے آگے میری امت کو پہنچاؤ، ٹھیک ہے، تو علماء کی بڑائی، برتری، فضیلت بھی اس میں نظر آتی ہے، اور دوسری چیز یہ بھی کہ قیامت کے دن جو ہے نا وہ ایک تو ہوگا نا کہ آپ نے خود کام کیے ہوں گے، ठीक है, तो आपने जो काम किए होंगे तो उनको करने से जो है ना आपको एक मुकाम मिलेगा आपके अमाल के हिसाब से, ठीक है। लेकिन एक और भी कॉन्सेप्ट जो है ना वहां पर एग्जीक्यूट हो रहा होगा, एक और भी चीज एग्जीक्यूट हो रही होगी, वो क्या होगी कि आपने कोई ऐसा काम कर दिया कि जिसकी वजह से कि अगरचे कि आप बुलंद मर्तबे के अहल नहीं हैं, ठीक है, लेकिन आपके उस जज्बे की वजह से या उस काम के साथ उस बुलंद मर्तबे के लोगों के काम की मुशाबहत की वजह से, ठीक है, आपको भी उनके साथ खड़ा कर दिया जाएगा, ठीक है। या अगरचे कि आप वो काम नहीं कर सके जो कि बुलंद मर्तबे वाले लोग कर कर गुजरे, आप नहीं कर कर सके, ठीक है, लेकिन आपने कम से कम उनकी मुशाबहत इख्तियार करने की कोशिश तो करी ना, ठीक है। तो इसके नतीजे में ना आपको वो मर्तबा दे दिया जाएगा जो कि आप नहीं अटेन कर कर पाते, ठीक है, अपनी मेहनत से आप नहीं कर पाते, आपके अंदर या तो सलाहियत नहीं थी कि आप आलिम बन सके, ठीक है, या ये कि आपके हालात ऐसे नहीं थे कि आप आलिम बन सकते, ठीक है, अल्लाह ताला ने आपको दूसरी जिम्मेदारियां दी थी, आपके बच्चे ज्यादा थे या आपके साथ बूढ़े वालदैन थे या आपके और मुआशी जिम्मेदारियां थी या आपकी वैसी कोई अपाहिज थे आप किसी तरीके से कि आप ये सारे काम नहीं कर सके, लेकिन आपने दिल में तलब रखी, आपने उस तबके के साथ मोहब्बत रखी, या आपने नबी अलैहिस्सलाम के बताए हुए किसी ऐसे अमल पे पे काम कर लिया कि जिससे कि उनके रुतबे तक पहुंचने का वादा किया गया था, तो अल्लाह ताला जो है ना वो आपके इस एफर्ट को और इस नीयत को इस तलब को देख करके ना आपको भी उन्हीं के साथ खड़ा कर देंगे, ठीक है। तो ये चीज अल्लाह ताला के लिए मुश्किल नहीं है। हमें क्या करना चाहिए कि जो हमारे हालात है ना हमने उन हालात में रह करके जो कर सकते हैं ना वो करना चाहिए, ठीक है, और हमें ये नहीं समझना चाहिए कि जी हम तो वो नहीं कर सके तो हम तो फेल हो गए या हम तो जो है वो कभी भी वो मर्तबा नहीं हासिल कर सकते, ठीक है भाई। हम अल्लाह ताला से दुआ करेंगे और हम अपनी तलब दिखाएंगे, अपनी नीयत दिखाएंगे ना अल्लाह ताला को, तो अल्लाह ताला हमें ना किए ना करने के बावजूद वो मर्तबा अता फरमा देंगे, ठीक है। तो इसमें हम जैसे लोगों के लिए बहुत बड़ी बशारत है, ठीक है, कि छोटे छोटे काम ही अगर हम कर लें ना, क्योंकि हम वो सब कुछ नहीं कर सके जो कि उलमा ने किया, जिंदगियां लगा दी, मुस्तकिल जो है वो किताबों का अपना ओढ़ना बिछोना बना लिया, ठीक है। क्या कहते हैं कि मदरस के किताबों का कागज उलमा को अपना कफन नजर आता है और मदरसा जो है वो अपना वतन नजर आता है, ठीक है। तो ऐसी उनकी जिंदगी होती है, तो भाई हम तो ऐसी जिंदगी नहीं गुजार सके ना, और हम आज भी अगर चाहें तो शायद ऐसी जिंदगी कभी भी ना गुजार सके, मरने मरते दम तक ना गुजार सके हम, ठीक है। लेकिन हम जितना कर सकते हैं उतना करें, और दूसरी बात ये भी है कि अभी हमारे पास हमारी अगली जनरेशन तो है ना, ठीक है, हमारी औलादें हैं, तो हमारी औलादें अगर इस एज में हैं कि अभी से हम उसको उनको जो है वो उस काम के लिए तैयार कर सकें, तो हम उनको इस रास्ते के ऊपर डालें, ठीक है, उनको जो है उनका जहन बनाएं, उनको इस तरीके से तरबियत दें कि वो भी यानी दीन का इल्म तफसीली तौर पर हासिल करने का अपने अंदर शौक पैदा कर सकें और वो इस रास्ते के ऊपर चल सकें, ठीक है। तो हमारे उनको इस रास्ते पर डालने की बरकत से अल्लाह ताला हमें भी ये मुकाम अता फरमा देंगे, ठीक है। तो बहुत सारे रास्ते होते हैं अल्लाह ताला तक पहुंचने के, बहुत सारे तरीके होते हैं, लेकिन बस ये है कि हमें या तो जहन में आती नहीं है कि भाई ऐसे भी हो सकता था वैसे भी हो सकता था, तो अगर हम मशवरा कर लिया करें और बातें सुन लिया करें तो हमारे जहन में भी बहुत सारे ऐसे आइडियाज आ जाएंगे कि जिनसे कि हम इतना वक्त गुजरने के बावजूद और जिंदगी तकरीबन खत्म हो जाने के बावजूद जो है ना हम बड़े बड़े मुकाम हासिल कर सकते हैं। अच्छा, आगे हम चलते हैं। वजू में खूब एहतमाम से पानी पहुंचाना, तो हदीस यहाँ पे फरमाई के नकल करी, फिर रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि जब तरुणी सुस्ती की वजह से वजू मुश्किल मालूम हो रहा हो तो उस वक्त अच्छी तरह वजू कर लेने से गुनाह धुल जाते हैं, ठीक है। तो जब हालात मुश्किल हो, जैसे कि आजकल सर्दियों का जमाना है, तो सर्दी के जमाने के अंदर एक तो वैसे ही सुस्ती होती है, जरा उठने में मुश्किल होती है, फिर उसके बाद जब वॉशरूम जाते हैं तो हर एक वॉशरूम के अंदर हीटर तो नहीं लगा हुआ होता, तो वॉशरूम के अंदर ठंडक ज्यादा होती है दूसरे घर के मुकाबले में, तो इस सूरत में फिर वजू करना जो है ना वो तबीयत के ऊपर बहुत बार गुजरता है, तो ऐसे में अगर हम वजू कर लेंगे ना तो हमारे गुनाह धुलेंगे इससे, ठीक है। अब इसके ऊपर उलमा का इत्तेफाक है, क्योंकि बाकी हदीसों से हमें ये बात क्लियर हो जाती है कि जो गुनाह कबीरा होते हैं जिनके ऊपर कुरान और हदीस के अंदर सजा का ऐलान है वो गुनाह कबीरा कहलाते हैं।
और जिनके ऊपर सजा का सराहतन ऐलान नहीं होता ना कुरान और हदीस के अंदर, तो वो कबीरा गुनाह नहीं कहलाते बल्कि वो सगीरा गुनाह की लिस्ट में शामिल होते हैं। ठीक है, तो ये फर्क है कबीरा और सगीरा गुनाह के अंदर। ठीक है, वरना है दोनों के दोनों ही अल्लाह ताला की नाफरमानी। ये नहीं है कि सगीरा गुनाह जो है अल्लाह की नाफरमानी नहीं होते हैं, ठीक है, वो भी अल्लाह की नाफरमानी होते हैं, बस फर्क ये होता है कि उनके लिए सराहतन यानी एक्सप्लिसिटली सजा का जिक्र नहीं है। ठीक है, तो तौबा किए बगैर कबीरा गुनाह नहीं माफ होते हैं। ठीक है, क्योंकि दूसरी हदीसों से ये बात क्लियर है। इस वजह से जब इस तरह के हदीसों के अंदर इस तरह से आता है ना कि जी गुनाह धुल जाते हैं, तो फिर इसका मतलब क्या लिया जाएगा कि सगीरा गुनाह धुल जाते हैं। ठीक है, और दूसरी बात ये कि यानी हमारा दीन जो है ना वो हमें हमारे लिए आसानियां तो चाहता है, अद्दीन युसरन, ठीक है, कि दीन आसानी है। ठीक है, लेकिन साथ साथ जो है ना हमारा दीन हमसे अल्लाह की खातिर कयामत की खातिर कुछ मुशक्कत भी चाहता है। ठीक है, कुछ मुशक्कत भी, यानी हमारा जो कंफर्ट लेवल है उस कंफर्ट लेवल से आगे कम से कम एक स्टेप आगे बढ़ करके ना अल्लाह ताला को अपनी अपना शौक दिखाना, अपनी मोहब्बत दिखाना, अपना जज्बा दिखाना, ये भी दीन के अंदर एक्सपेक्टेशन है। ठीक है, और जब कोई शख्स ये काम करता है तो फिर उसको अल्लाह ताला की तरफ से ज्यादा अजर मिलता है, और उसके साथ इस तरह गुनाह धुलने का मामला होता है। या ठीक है, तो कंफर्ट लेवल ही में रहना जो है ना ये यानी मुनासिब नहीं है एक अच्छे ईमान वाले के लिए। तो वल्लदीना आमनु अशद्द हुब्बल लिल्लाह, ईमान वाले तो अल्लाह ताला से शदीद मोहब्बत करते हैं, तो जो शदीद मोहब्बत करता है वो क्या थोड़ी सी तकलीफ नहीं बर्दाश्त कर सकता अपने महबूब के लिए? तो इसके लिए मोहब्बत की जरूरत होती है, और ये कैफियात नबवी के लेवल की बात होती है, जैसे कल हमने डिस्कस किया था तीसरे दर्जे का सुन्नत। तो जब मोहब्बत भी पैदा करेंगे अल्लाह ताला, या मोहब्बत पैदा करने के लिए जो तरीके होते हैं उन तरीकों को अपनाएंगे, और हमारे उनके नतीजे में हमारे दिल में अल्लाह की मोहब्बत पैदा होगी, तो फिर हमारे लिए इस तरह से एक्स्ट्रा स्टेप लेने जो है वो आसान हो जाएंगे। अच्छा, इसके बाद हदीस इन्होंने नकल करी कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बाज लोगों को देखा जो वुजू कर चुके थे मगर एड़ियां कुछ खुश्क रह गई थीं, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया एड़ियों के लिए आग का अजाब है। ठीक है, अच्छा, ये तो हम हदीस कई दफा पढ़ चुके होंगे, सुन चुके होंगे, लेकिन इस हदीस में ना एक बड़ा जबरदस्त पैगाम है हमारे लिए, बड़ा जबरदस्त पिक्चर पेंट कर रही है हदीस। कोई बता सकता है वो क्या पिक्चर पेंट कर रही है हदीस? कल हमने थोड़ा सा इस मौजू के ऊपर बात करी थी। जी, बजायर तो बड़ी स्ट्रेट फॉरवर्ड सिंपल सी बात है, भाई वो एड़ियां रह गई थी, दोनों मिसेज ने फरमाया एड़ियां भी धो नहीं वरना आग का अजाब होगा। लेकिन इससे आगे बढ़कर यह हदीस एक पिक्चर पेंट कर रही है। क्या पिक्चर पेंट कर रही है, या कुछ बता रही है सुन्नत के बारे में? खलूस क्या मतलब? कामिल इत्तेबा की अहमियत, और कामिल इत्तेबा की अहमियत बता रही है। चलें और बताएं कुछ। यार डॉक्टर शब्बीर वानी साहब, ये तो है, सुनना तो है, लेकिन हम उससे आगे की बात कर रहे हैं ना, आगे की बात करें। जी, सवाल रिपीट कर दें प्लीज। ये जो हदीस है, ठीक है, तो ये एक पिक्चर पेंट कर रही है, सुन्नत की एक पिक्चर पेंट कर रही है, जो पिक्चर हम नहीं देखना चाहते। तो सही है, सीधी सी बात है भाई, हम नहीं देखना चाहते वो पिक्चर। जी रजा साहब, परफेक्शन नहीं, परफेक्शन तो वैसे भी हम नहीं कर सकते ना, परफेक्शन तो अल्लाह ही के लिए है। अच्छा, इस हदीस से आपके सामने एक एक एक, एक तस्वीर सामने नहीं आ रही? हमारा जो बैकग्राउंड है, जो हम बार बार आपके सामने बातें करते रहते हैं, उसी का ध्यान रखा करें। ठीक है, होता है ना कि दो और दो, किसी भूखे से किसी ने पूछा कि दो और दो कितने होते हैं, तो उसने जवाब दिया चार रोटियां। राइट, क्योंकि वो भूखा था ना, तो अब उसको हर चीज में रोटियां नजर आती थी। ठीक है, उसी तरीके से जो जो काम कर रहा होता है ना, तो उसको हर चीज में वही काम नजर आते हैं। ठीक है, मिसाल के तौर पर जो यानी कंप्यूटर काम कर रहा होता है, उसको हर मिसाल में कोई कंप्यूटर ही की बात नजर याद आ जाती है। ठीक है ना, जो डॉक्टरी का काम कर रहा है, उसको हर बात में डॉक्टरी की बात याद आ जाती है। उसी तरीके से जो मशायख के हुक्म के ऊपर ये वाला काम कर रहा हूँ, जिक्र का या जो इस्लाह नफ्स का काम लगाया हुआ है मशायख ने जिम्मे, तो फिर उसको तो हर बात में वही बात याद आएगी ना। तो आप लोगों को तो पता ही है इस फकीर के बैकग्राउंड का। तो उस तनाजुर में अगर इस हदीस को देखें तो क्या पिक्चर सामने आती है? नबी अलैहिस्सलाम की उस्ताद की अहमियत, चलें ठीक है आप पहुंचे उधर, इत्तिबा, अल्लाह की रजा, जी अल्लाह की रजा तो है जी हर चीज के ऊपर गालिब, मानना कहना चाह रहे हैं जी, माशाल्लाह, रोक टोक, इत्तिबा तो चलें ठीक है, उस्ताद की अहमियत, रोक टोक, इस्लाह, नबी सल्लल्लाहु अलैहि वसल्लम का टोकना, साहबा क्या कर रहे थे, कोई नाफरमानी का काम कर रहे थे, साहबा कोई गुनाह कर रहे थे, किसी के ऊपर जुर्म ढाल रहे थे, कुछ तो नहीं कर रहे थे। ठीक है, नेकी का काम कर रहे थे, नमाज के लिए वजू बना रहे थे। ठीक है, तो क्या हुआ अगर जिस्म का यानी एक खाल पैर का एक छोटा सा हिस्सा अगर खुश्क रह गया, तो कौन सी बड़ी बात है, कौन सी क़यामत आ गई? हर्जी क्या है इसके अंदर, कौन सी क़यामत आ जाएगी? अल्लाह ताला को और कुछ नहीं मिला था उज़बिल्ला। ठीक है, कि इतने बड़े अल्लाह ताला हैं, हर चीज के ऊपर कादिर हैं, और वो जो है वो पैर के ऊपर एक छोटी सी जो खाल का हिस्सा है वो खुश्क रह जाएगा, तो अपने बंदों को जिनके साथ अल्लाह ताला को 70 माह से ज्यादा प्यार है, राइट, 70 माह से ज्यादा अल्लाह ताला प्यार करता है, और अल्लाह ताला जो है वो उन बंदों को इस वजह से आग के अंदर डाल देगा, एड़ियों को आग में डाल देगा कि जी इतनी सी खाल का हिस्सा जो है वो खुश्क रह गया। राइट, समझ में आती है बात? हमारी तो समझ में नहीं आती। ठीक है, इतनी मोहब्बत करने वाला जो है वो ऐसे कैसे कर सकता है एड़ियों को आग के अंदर? ठीक है, लेकिन हो क्या रहा था यहाँ पर? ठीक है, इस यहाँ पर भी एक कीवर्ड है। ठीक है, यहाँ पर भी एक कीवर्ड है, उस कीवर्ड को हमने अपने दीन से निकाल दिया है। राइट, यहाँ पर क्या कोई आलिम बन रहे थे साहबी, इल्म हासिल कर रहे थे, क्या ये तंबीह, अच्छा, यहाँ पे क्या हो रही थी, यहाँ पे तालीम हो रही थी, फजाइल पढ़ के सुनाए जा रहे थे, यहाँ पर हिकमत की बात बताई जा रही थी, यहाँ पर क्या हो रहा था? नबी सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, ये क्यों फरमाया इस तरीके से? ठीक है, हम वाकई इससे अनफेमिलियर हो चुके हैं। ठीक है, इसलिए कि हमने इस चीज को देखा नहीं है, इल्ला ये कि किसी के घर में अगर वालिदैन ने जो है ना इसका खास एहतमाम किया हो तब तो शायद पता हो, या ये कि आप आर्मी में गए हो, सही है, अगर आप एकेडमी में गए हो ना या कैडेट कॉलेज से लेकर के निकलो तो शायद आपको इसका अंदाजा हो, जैसे कि डॉक्टर साहब ने लिखा है तरबियत। ठीक है, डिसिप्लिन यानी तरबियत की वजह से डिसिप्लिन आता है। ठीक है, यहाँ पे तरबियत हो रही थी, यहाँ पे नबी सल्लल्लाहु अलैहि वसल्लम तालीम नहीं दे रहे थे, यहाँ पे नबी सल्लल्लाहु अलैहि वसल्लम फजाइल बयान नहीं कर रहे थे, यहाँ नबी सल्लल्लाहु अलैहि वसल्लम जो है वो हिकमत की तालीम नहीं दे रहे थे, यहाँ पे तरबियत हो रही थी, और तरबियत जो होती है वो रोक टोक के बगैर नहीं हो सकती, तरबियत जो है वो टोक के बगैर नहीं हो सकती, गलती की इस्लाह, ये तुमने क्या किया, ऐसे नहीं, ऐसे करना है। ठीक है, यू कैन नॉट बी यानी लूज अबाउट दीज थिंग्स। ठीक है, इसको ऐसे नहीं, ऐसे करो। ठीक है, ये कहाँ पर होता है, ये हमारे माशरे के अंदर ना स्कूलों में तो तकरीबन खत्म ही है, कॉन्सेप्ट ही नहीं होता। ठीक है, सवाए चंद एक कोई टीचर गुजरे होंगे जिनके बारे में माशाल्लाह लोग मैसेजेस भेजते हैं या जिनके बारे में किताबों में लिखा हुआ है कि हाँ वो उस्ताद साहब जो थे वो बड़ी तरबियत करते थे, वो एक्सेप्शन नहीं, अदरवाइज तरबियत का कोई कॉन्सेप्ट नहीं होता हमारे यहाँ। ठीक है, घरों के अंदर भी तरबियत का कोई कॉन्सेप्ट नहीं होता, बच्चे ऐसे ही घोड़ों की तरह पल रहे होते हैं। ठीक है, तो तरबियत जो है ना उससे इंसान बनता है, तरबियत से जो है वो सहाबा बने थे, تربیت کے بغیر صحابی جس لیول پہ پہنچے تھے نا وہ تربیت کے بغیر نہیں پہنچ سکتے تھے. تو دیکھیں بظاہر جو ہے وہ کوئی بہت ہی معمولی بات تھی ہے, لیکن نبی صلی اللہ علیہ وسلم نے اس کو اگنور نہیں کیا, ٹھیک ہے, وہیں پہ پکڑ لیا کرو. اور تربیت کا طریقہ کیا تھا, کیونکہ ایمان دل کے اندر پہنچ چکا تھا نا, تو اب تربیت یہ نہیں کہ میں تمہیں ڈنڈا لگاؤں گا اگر یہ کام نہیں کرو گے نا تو میں تمہیں ڈنڈا لگاؤں گا, نہیں, بلکہ آخرت کا ذکر کیا, قیامت کے دن جہنم کے اندر تمہاری ایڑیوں پر ڈالا جائے گا, کیونکہ ایمان کی بات ہے نا, اور انہوں کا ایمان بالغیب بن چکا تھا, ٹھیک ہے. تو اب جو تربیت کی جا رہی تھی نا وہ ایمانی طریقے سے کی جا رہی تھی, یعنی کہ جس طرح آرمی میں تربیت ہوتی ہے کہ جی اگر تم لیٹ آؤ گے نا تو تمہیں پانی میں ڈبکیاں دیں گے, ٹھیک ہے, یا تمہیں جو ہے دھوپ میں کھڑا کر دیں گے, ایسے کو تھوڑی تربیت کری تھی نا نبی صلی اللہ علیہ وسلم نے, ٹھیک ہے, ایمانی تربیت تھی نا یہ. تو ایمان پہلے بن چکا تھا, اگر ایمان نہیں بنا ہوتا تو پھر جو ہے وہ یعنی ہر غلطی کے اوپر پھر دروں کا ہوتا کہ جی تمہیں جو ہے وہ 50 کوڑے لگائے جائیں گے, ٹھیک ہے, پتہ تمہیں جو ہے وہ اس طرح سے کیا جائے گا, کوئی نہ کوئی سزا دی جائے گی, رائٹ. تو یہ تربیت ہو رہی تھی, اور تربیت کے بغیر جو ہے نا وہ انسان کے اندر نکھار پیدا نہیں ہوتا, ٹھیک ہے. تو صحابہ کرام جو ہیں وہ تو نبی صلی اللہ علیہ وسلم کی نظروں میں رہتے تھے, ٹھیک ہے, نبی صلی اللہ علیہ وسلم ان کی ایسے ایسے افعال کو بھی دیکھ رہے ہوتے تھے, جبھی تو ٹوکتے تھے, ٹھیک ہے, اگر دیکھ نہیں رہے ہوتے تو کیسے ٹوکتے. اسی وجہ سے نا ہمیں بھی جو ہے وہ صحبت اختیار کرنے کی ضرورت ہوتی ہے. ہر وقت کی صحبت کسی کو نہیں مل سکتی, خصوصاً آج کے دور میں ہر وقت آپ صحبت میں نہیں رہ سکتے, لیکن جتنا ممکن ہو کم از کبھی کبھار جو ہے وہ مشائخ کی صحبت میں جانا ضروری ہے, ایون ہم جیسے لوگوں کے لیے جو پروفیشنلز ہیں جو دوسری ذمہ داریوں میں گھیرے ہوئے ہیں نا, تو کبھی کبھار ہمیں بھی صحبت میں جانا ضروری ہے, ورنہ ہم کچھ بھی نہیں سیکھ سکیں گے, کتابوں سے نہیں سیکھ سکتے یہ تربیت, ٹھیک ہے, آن لائن لیکچر سے یہ تربیت کی باتیں نہیں سمجھ میں آ سکتی. تو یہ اس حدیث کے اندر ایک بہت امپورٹنٹ پوائنٹ تھا. تو آگے تشریح میں انہوں نے جو لکھا وہ بھی پڑھ لیتے ہیں. فرماتے ہیں کہ وضو اور غسل کرتے وقت انگوٹی چھلا چوڑیاں وغیرہ اچھی طرح ہلا کر پانی پہنچایا کریں, سردی میں اکثر پاؤں سخت اور خشک ہو جاتے ہیں, ان پر پوری طرح پانی نہیں بہتا, اس لیے اعضائے وضو کو پانی سے خوب تر کیا کریں. لوگ عموماً چہرہ سامنے سے دھو لیتے ہیں, کانوں کی لو اور تھوڑی کے نیچے تک پانی نہیں پہنچاتے, ٹھیک ہے. تو چہرہ جو ہے نا اس کی ڈیفینیشن وہ سب کچھ ہوتا ہے جو کہ سامنے کھڑے ہوئے انسان کو جو آپ کی طرف دیکھ رہا ہو نا اس کو جو کچھ نظر آئے گا نا وہ سب کا سب آپ کا چہرہ ہے, جو کہ وضو میں آپ کو دھونا فرض ہے, ٹھیک ہے. تو کانوں کی لو بھی اس میں شامل ہوتی ہے, اور تھوڑی کے نیچے تک کا حصہ جو ہوتا ہے نا وہ بھی اس کو نظر آ رہا ہوتا ہے. پھر باقی تفصیلات فقہ کی کتابوں میں لکھی ہوئی ہم نے پچھلی ٹرم میں پڑھنی تھی. اسی طرح بازو دھوتے ہوئے کوہنیوں تک پانی نہیں پہنچاتے, اور پاؤں دھوتے وقت ایڑیاں اچھی طرح سے نہیں دھوتے جس کی وجہ سے وضو ناقص رہ جاتا ہے. ان سب باتوں کا خیال رکھنا ضروری ہے, ٹھیک ہے. تو یہ ایک ایسی اکیڈمی تھی نبی صلی اللہ علیہ وسلم کی کہ جس کے اندر صحابہ جو ہے نا وہ اپنے اختیار سے داخل ہوئے تھے. جیسے کہ جب کوئی آرمی میں جانا چاہتا ہے نا تو وہ اپنے اختیار سے پہلے تو سلیکشن پروسیجر سے گزرتا ہے, پھر اس کے بعد وہ اکیڈمی میں داخل ہوتا ہے, اور پھر وہ ہر قسم کی نا تکلیف کے لیے اور آزمائش کے لیے وہاں پہ تیار ہوتا ہے. بہت کچھ اس کے ساتھ وہاں پہ کیا جا رہا ہوتا ہے, لیکن چونکہ اس کے دل کے اندر ایک طلب ہوتی ہے نا آرمی آفیسر بننے کی, ٹھیک ہے, اس کے اندر ایک طلب ہوتی ہے کہ میں بھی ایک دن یونیفارم پہن کر کے میں بھی جو ہے وہ اس طریقے سے اپنے ملک کی حفاظت کروں گا, یا جو بھی اس کی انسپریشن ہے, تو وہ ہر تکلیف برداشت کر لیتا ہے, ٹھیک ہے, ہر مار پیٹ جو کچھ بھی ڈسپلن کے لیے وہاں کیا جاتا ہے نا سب کچھ برداشت کر لیتا ہے. اسی طریقے سے صحابہ کرام بھی جو ہے نا ان کے بھی گول کیا تھا آخرت کی کامیابی گول تھا, ٹھیک ہے, تو وہ نبی صلی اللہ علیہ وسلم کی ایسی ایسی باتوں کو بھی برداشت کر لیا کرتے تھے کہ جس کے اندر کے بظاہر جو ہے وہ کوئی بظاہر کچھ سینس نظر نہ آئے. کبھی آپ فرماتے ہیں کہ اتنے محبت کرنے والے اللہ تعالیٰ ہیں, اور آپ کہہ رہے ہیں کہ جی میں کہ اتنی سی تھوڑی یعنی ایڑی کا جو ہے وہ اگر خشک رہ گئی تو آگ میں ڈال دیا جائے گا, اس قسم کی وہ ہماری طرح کی نا منطق نہیں آگے پیش کیا کرتے تھے, بیکاز ان کو پتا تھا یہ ہماری تربیت ہو رہی ہے, جو کچھ ہو رہا ہے ہماری تربیت کے لیے ہو رہا ہے, ٹھیک ہے. مسواک کرنا, حدیث رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ دو رکعتیں مسواک کر کے پڑھنا ان 70 رکعتوں سے افضل ہیں جو بغیر مسواک کے پڑھی جائیں, ٹھیک ہے. اس کے اوپر ویسے پچھلی ٹرم کے اندر ہم ڈسکشن کر چکے ہیں کہ اس میں ٹوتھ برش شامل ہے نہیں ہے وغیرہ وغیرہ, لیکن مسواک جو ہے وہ اگر اسی شکل میں کیا جائے جس شکل میں نبی صلی اللہ علیہ وسلم نے کیا تھا, جیسے کہ وہ یعنی درخت کی لکڑی چھال وغیرہ, تو اس میں پھر نبی صلی اللہ علیہ وسلم کے اس عمل سے ایکسٹرنل مشابہت بھی پیدا ہو جاتی ہے, اور ایک محبوب جو ہوتا ہے وہ اپنے یا ایک محب جو ہوتا ہے وہ اپنے محبوب سے ہر طرح سے مشابہت اختیار کرنے کی کوشش کرتا ہے. تو بے شک ٹوتھ برش کریں, ٹوتھ پیسٹ بھی استعمال کریں تاکہ منہ کے اندر آپ اگر بدبو دور نہیں ہو رہی ہے, جو بھی مسئلے چل رہے ہیں ڈاکٹر صاحب موجود ہیں ان سے مشورہ کریں, لیکن اگر بدبو دور نہیں ہو رہی ہے ٹوتھ پیسٹ وغیرہ بھی یوز کریں, اور لیکن ساتھ ساتھ جو ہے وہ ایک مسواک بھی رکھ لیں, ٹھیک ہے, اور مسواک بھی ٹچ کر لیا کریں اپنے دانتوں کے اوپر اس نیت کے ساتھ کہ نبی میرے محبوب کے ساتھ میری کچھ نہ کچھ مشابہت پیدا ہو جائے گی, ٹھیک ہے, ورنہ ویسے ہی مسواک کثرت کے ساتھ استعمال کرنا. تو بہت فضائل آئے ہیں اس کے اوپر, تو لوگوں نے باقاعدہ کتابیں لکھ دی ہیں مسواک کے فضائل کے اوپر. آگے چلتے ہیں, نماز کی پابندی. حدیث رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ پانچوں نمازوں کی مثال ایسی ہے جیسے کسی کے دروازے کے سامنے ایک گہری نہر بہتی ہو اور وہ اس میں پانچ وقت نہایا کرے. تشریح مطلب یہ ہے کہ جیسے اس شخص کی بدن پر ذرا میل بھی نہیں رہے گا, اسی طرح جو شخص پانچ وقتوں کی نماز پابندی سے پڑھے گا اس کے سارے گناہ دھل جائیں گے, ٹھیک ہے. تو یہاں پر بھی وہی بات ہوگی کہ گناہ صغیرہ دھل جائیں گے, کیونکہ گناہ کبیرہ توبہ سے ہی دور ہوتے ہیں. حدیث مبارکہ, رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ قیامت کے دن بندے کے اعمال میں سب سے پہلے نماز کا حساب ہوگا, ٹھیک ہے. تو نماز جو ہے وہ جو لوگ نماز پڑھتے ہیں تو ان کی ایک یہ عادت ثانیہ بن جاتی ہے, ٹھیک ہے. اور جب کوئی چیز عادت ثانیہ بن جاتی ہے نا, تو اس وقت بھی جو ہے نا پھر شیطان اس کو ایکسپلوئٹ اس طرح سے کرتا ہے کہ پھر اس کی اہمیت کو اس کی نگاہ سے کم کر دیتا ہے, ٹھیک ہے. کیونکہ اب یہ تو ایک روزانہ کی روٹین ہو گئی ہے, اب یہ ایک یعنی پارٹ آف لائف ہو چکی ہے, تو ایسا لگتا ہے کہ جیسے اب اس سے زیادہ کوئی اہم چیز بھی ہوگی, ٹھیک ہے, اس سے زیادہ بھی کوئی اہم چیز ہوگی, تو پھر لوگ جو ہے نا پھر اس طرح کی باتیں کرنا شروع کر دیتے ہیں کہ جی ہاں جی دنیا میں اسلام کو قائم کرنا جو ہے نا وہ اصل چیز ہے, ٹھیک ہے. اور نماز جو ہے نا وہ نماز تو بس ایک ٹریننگ ہے اس کے لیے, ٹھیک ہے. حتیٰ کہ یہاں تک لوگوں نے اپنی کتابوں میں لکھ دیا کہ جو جماعت کی نماز ہے نا, تو یہ جماعت کی نماز تو ایک فوجی پریڈ کی مانند ہے, ٹھیک ہے, کہ جس طرح سے فوج جو ہوتا ہے نا اس کا اصل مقصد تو ہوتا ہے کہ اپنی یا تو ایکسپینشن کرنا اپنے ملک کی, یا جو ہے وہ ملک کی حفاظت کرنا, یا یہ اس طرح کے کام ہوتے ہیں نا فوج کے کرنے کے. تو جو آپ کو فوج کو جو پریڈ کروا رہے ہوتے ہیں, مارچ پاس کی جو ٹریننگ دے رہے ہوتے ہیں, تو یہ تو ایک مقصد ہوتا ہے نا اس کے اندر ڈسپلن پیدا کرنے کا, ٹھیک ہے. لیکن اصل مقصود تو یہ نہیں ہوتا نا, اصل مقصود تو کچھ اور ہوتا ہے, ٹھیک ہے. تو اسی طریقے سے نا کچھ لوگوں نے نماز کو جو ہے نا وہ سیکنڈری امپورٹنس دینی شروع کر دی, یا ٹرشری امپورٹنس دینی شروع کر دی, اور یہ کہنا شروع کر دیا کہ اصل مقصد تو دنیا کے اندر الہی کلمۃ اللہ ہے, ٹھیک ہے. اللہ تعالیٰ کا کلمہ بلند کرنا نا یہ اصل مقصد ہے مسلمان کی زندگی کا, لیکن ایسا نہیں ہے, ایسا بالکل بھی نہیں ہے, ٹھیک ہے. یہ پرائمری جو مقاصد ہے نا ان کو ہم اپنے یعنی سمجھ کی وجہ سے جو ہے نا وہ سیکنڈری میں نہیں کنورٹ کر سکتے ہیں, ٹھیک ہے. جو چیز پرائمری ہے وہ پرائمری ہی رہے گی. تو نماز جو ہے نا اس کی اہمیت ہمارے سیکنڈ یعنی پارٹ آف نیچر بن جانے کی وجہ سے نماز کی اہمیت ختم نہیں ہو جاتی یا کم نہیں ہو جاتی, ٹھیک ہے. نماز جو ہے وہ اللہ تعالیٰ کی عبادت ہے, اور توحید کے بعد سب سے اہم چیز جو ہوتی ہے وہ عبادت ہی ہوتی ہے, اور عبادات کے اندر سب سے بڑا درجہ جو ہے وہ نماز کا ہی ہے, ٹھیک ہے. تو قیامت کے دن بھی سب سے پہلے حساب جو ہے وہ نماز کا ہی ہوگا, ٹھیک ہے. تو جو لوگ قیامت کے کو فوکس بنا کر کے اپنی زندگی گزارتے ہیں نا, تو ان کی زندگی کے اندر پھر پرائیورٹیز بھی اسی حساب سے سیٹ ہوتی رہتی ہیں, اور جو لوگ جو ہے وہ اس دنیا کی زندگی کو اپنا فوکس بنا لیتے ہیں تو پھر ان کی دینی پرائیورٹیز بھی جو ہے نا وہ میس اپ ہو جاتی ہیں, ٹھیک ہے. تو علماء نے اس بات سے اگری نہیں کیا کہ اس دنیا کے اندر اللہ کا نظام قائم کرنا جو ہے وہ پرائمری مقصد ہے, ٹھیک ہے. انہوں نے فرمایا کہ ہاں مقصد ہے, کرنا ہے, ٹھیک ہے, جہاں ممکن ہو کرنا ہے, اور جہاں ممکن نہیں ہو وہاں آپ نہیں کر سکتے ہیں, ٹھیک ہے. لیکن نماز جو ہے نا یہ ہر حال میں فرض ہے, یہ ایسا نہیں ہے کہ جی دنیا میں دین کا نظام ہوگا تو نماز پڑھیں گے, دین کا نظام نہیں ہوگا تو نماز نہیں پڑھیں گے. نہیں, نماز آپ کو ہر حال میں پڑھنی ہے, ٹھیک ہے. تو نماز کی اہمیت بہت زیادہ ہے, اور جیسے اس حدیث سے بھی ثابت ہے, اگر غلطی سے کسی کے سطر پر نظر پڑ جائے تو نماز اور وضو کا کیا حکم ہے؟ As people not taking care of the clothes inside mosque. نہیں سطر پر نظر پڑ جانے سے وضو نہیں ٹوٹتا، ٹھیک ہے، بس اپنی نگاہ کو ہٹا لیں وہاں سے اور نہ آپ کی نماز ٹوٹتی ہے نہ آپ کا وضو ٹوٹتا ہے، ٹھیک ہے. نماز کو ناقص کر، وہ کو فاسد کر دینے والی چیزیں دوسری ہیں جو کتابوں میں لکھی ہوئی ہیں، ٹھیک ہے، تو اس سے نہیں ہوتا، صحیح، نہ وضو ٹوٹتا ہے نہ نماز ٹوٹتی ہے. اچھا اگلی حدیث ہے، اول وقت میں نماز پڑھنے کے متعلق. تو حدیث رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ اول وقت میں نماز پڑھنے سے اللہ تعالیٰ خوش ہوتے ہیں، ٹھیک ہے. تو ظاہر ہے کہ جماعت کی نماز خصوصاً یہاں سعودی عرب کے اندر، تو جس وقت اذان ہوتی ہے یعنی وقت جس وقت داخل ہوتا ہے تو اس کے فوراً ہی بعد 15 منٹ کے وقفے سے یا 20 منٹ کے وقفے سے جماعت کھڑی ہو جاتی ہے. تو اول وقت میں نماز پڑھنا سے مراد یہاں پہ اگر مسجد میں جا کر کے نماز پڑھیں گے تو اول وقت مل ہی جائے گا، ورنہ خواتین کے لیے زیادہ اہم ہوتا ہے کیونکہ خواتین جو ہے وہ گھر کے کام کاج کے اندر جو لگ جاتی ہیں تو پھر نماز کا ٹائم جو ہے وہ پھر بہت تیزی سے چلا جاتا ہے، ان کو پتہ بھی نہیں لگتا، تو اس کا بھی اہتمام کرنا چاہیے. قرض دینے کا ثواب، اب یہ ایک ڈفرینٹ ٹاپک ہو گیا قرض سے متعلق. تو فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم فرمایا کہ میں نے شب معراج میں جنت کے دروازے پر لکھا ہوا دیکھا کہ خیرات کا ثواب 10 گنا ملتا ہے اور قرض دینے کا ثواب 18 گنا ملتا ہے، ٹھیک ہے، یعنی خیرات کے ثواب سے 8 ٹائمز زیادہ، ٹھیک ہے. تو اب اس میں کیا ہے کہ بھائی خیرات جو ہے نا وہ آپ کسی غریب کو محتاج کو دیتے ہیں، ٹھیک ہے، اس کی تکلیف دور ہوتی ہے، اس کی محتاجی دور ہوتی ہے، لیکن خیرات کو ریسیو کرنا جو ہے نا وہ ہر کوئی پسند نہیں کرتا، ٹھیک ہے. تو جو عزت دار لوگ ہوتے ہیں یا جس کو ہم سفید پوش کہا کرتے ہیں، ٹھیک ہے، تو وہ بھی غریب ہوتے ہیں، ٹھیک ہے، کبھی وہ بھی محتاج ہوتے ہیں، ضرورت مند ہوتے ہیں، لیکن وہ مانگتے نہیں ہیں اس طریقے سے، خیرات آپ سے مانگتے نہیں ہیں، ٹھیک ہے. تو ایسے لوگ جو ہوتے ہیں نا پھر ان کی مدد کرنے والے لوگ بھی نہیں ہوتے کیونکہ کسی کو پتہ ہی نہیں ہوتا کہ ان کو بھی ضرورت ہے، ٹھیک ہے. تو ان کی مدد جو ہے نا پھر جو ہے وہ قرض کی شکل میں کی جا سکتی ہے، بیکاز ایسے لوگ جو ہے نا پھر عموماً قرض سے کام چلاتے ہیں، یہ قرض مانگ لیتے ہیں، ٹھیک ہے، اور خیرات کو ایکسیپٹ نہیں کرتے ہیں. تو اس وجہ سے چونکہ ان کی مدد بھی جو ہے وہ کم ذرائع سے ہو پاتی ہے، تو اس وجہ سے اللہ تعالیٰ نے ان کا ثواب بھی زیادہ رکھا ہے، ٹھیک ہے. ویسے یہ ایک توجیہ، بہت ساری اور توجیہات بھی ہو سکتی ہیں، علماء نے یقیناً لکھی ہوں گی. غریب قرض دار کو مہلت دینا، تو فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم فرمایا کہ جب تک قرض ادا کرنے کے وعدے کا وقت نہ آیا ہو اس وقت تک اگر کسی غریب کو مہلت دے تو ہر روز ایسا ثواب ملتا ہے جیسے اس قرض کے برابر خیرات دے دی، ٹھیک ہے. یعنی قرضہ دے رہا ہے لیکن یعنی جب تک کا ایک وعدہ مقرر کیا ہوا ہے تو اس وقت تک اس کو یہ ہوتا ہے نا کہ ابھی وعدے کا وقت تو نہیں آیا لیکن آپ ریمائنڈرز بھیج رہے ہیں کہ بھی بھول نہ جانا وہ جو ہم نے ایک سال کا وعدہ کیا تھا، تو ایک سال کا ٹائم آنے والا ہے، ٹھیک ہے. تو اس کے اوپر ایک ٹارچر گویا کہ آپ کر رہے ہیں، ٹھیک ہے، اور وہ بیچارہ پریشان ہوگا آپ کے اس بار بار کے ریمائنڈر سے. تو اس کو مہلت دے دینا جب تک کہ آپ نے اس سے وعدہ کیا ہوا ہے، ٹھیک ہے. تو اگر اس طریقے سے آپ اس کو مہلت دیں گے تو ہر روز آپ کو خیرات کا ثواب ملے گا، اگرچہ کہ آپ نے خیرات نہیں دی ہے، آپ نے تو قرض دیا ہے اور آپ اس کی واپسی کے بھی امیدوار ہیں، ٹھیک ہے، لیکن ثواب اللہ تعالیٰ کے ہیں، خیرات کا ملے گا. اور جب اس کا وقت آ جائے اور پھر مہلت دی تو ہر روز ایسا ثواب ملتا ہے جیسے اس سے آپ نے دگنا خیرات کیا ہو، ٹھیک ہے، صدقہ خیرات جس کو کہتے ہیں، ٹھیک ہے. اور پچھلے دنوں آپ نے یقیناً آپ کے پاس بھی وہ واٹس ایپ میسج پہنچا ہوگا کہ جس کے اندر کسی نے ایکسپلینیشن لکھ کر کے بھیجی ہے کہ وہ جو قرآن کی آیت ہے نا کہ جو کافر قیامت کے دن اللہ تعالیٰ سے کہے گا کہ آپ مجھے ایک بار جنت وہ دنیا میں واپس بھیج دیں تو میں صدقہ کروں گا اور میں نیک لوگوں میں سے ہو جاؤں گا، ٹھیک ہے. صدقہ واقم من الصالحین، ٹھیک ہے، تو میں صدقہ کروں گا اور نیک لوگوں میں سے ہو جاؤں گا. تو اس کے اوپر پھر انہوں نے ایکسپلینیشن لکھی ہے، مجھے نہیں پتا کہاں سے انہوں نے لے کے لکھی ہوتی ہے، کہ امید ہے کہ کسی تفسیر سے لے کے لکھی ہوگی. تو اس میں یہ لکھا ہے، لکھتے ہیں کہ صدقہ کا پہلے تذکرہ کیوں کیا، کیونکہ قیامت کے دن جو ہے نا اس کو یہ نظر آ جائے گا کہ صدقہ کرنے کے اوپر اللہ تعالیٰ کے یہاں کتنا ثواب ملتا ہے، ٹھیک ہے. تو اسی وجہ سے نا وہ کہے گا کہ میں صدقہ کروں گا جا کر کے، ٹھیک ہے، دنیا کے اندر واپس، اگر آپ مجھے ایک مہلت اور دے دیں، ٹھیک ہے. تو صدقہ کرنا بظاہر ہمیں وہی جیسے نماز عام زندگی کا حصہ بن جائے تو پھر اس کی اہمیت کم نظر آنی شروع ہو جاتی ہے. تو اسی طریقے سے صدقہ بھی جو ہے نا, ہم ایسے بس یہ تو کرتے ہی رہتے ہیں اور یہ تو ایک بڑی عام سی بات ہو گئی, ٹھیک ہے, لیکن ایسا نہیں ہوتا. بلکہ صدقہ کر دینا جو ہے وہ بہت بڑا اللہ تعالیٰ کے یہاں قرب پانے کا عمل ہے. تو آپ دے رہے ہیں قرض لیکن مل رہا ہے آپ کو خیرات کا ثواب, یا پھر آپ نے دیا ہوا ہے قرض اور صرف مہلت دے دینے کی وجہ سے آپ کو ڈبل خیرات کا ثواب مل رہا ہے, تو کتنا زیادہ یہ ثواب ہوتا ہوگا. تو اگر قرض تشریح میں فرماتے ہیں کہ قرض دار تنگ دست ہو تو اس کو پریشان مت کریں, یہ ریمائنڈرز بھیج بھیج کر کے یا ایسی یاد کرا کرا کے ہاں ابھی میں نے تمہیں قرض دیا ہوا ہے, بلکہ اس کو مہلت دے دیں اور ہو سکے تو کچھ قرضہ یا سارا قرضہ معاف کر دیں. اگر اللہ تعالیٰ نے آپ کو وسعت دی ہے اور آپ جو ہے وہ اس کے بغیر بھی آپ کا الحمدللہ گزارا اچھا چل رہا ہے, تو اب وہ جس طرح بنیا ہوتا ہے نا کہ اس نے حساب ہر چیز کا حساب لکھا ہوتا ہے کہ اچھا میں نے اس کو دیا ہوا ہے, اب مجھے وہاں سے وصول کرنا ہے, میں نے اس کو دیا ہوا ہے ادھر سے بھی وصول ہونا ہے, ادھر سے بھی وصول ہونا ہے, اب وہ نا یہی سوچتا رہتا ہے اور اس کے لیے نا ایک ایک پائی جو ہوتی ہے نا وہ اہمیت اختیار کر جاتی ہے اس کی زندگی کے اندر, ٹھیک ہے. تو ایسا شخص جو ہے نا وہ معاف نہیں کر سکتا کسی کے اوپر بھی قبضہ, چاہے وہ چھوٹا ہو چاہے وہ بڑا ہو, ٹھیک ہے. لیکن ہمیں ایسا بن کے تو زندگی نہیں گزارنی ہے, ہمیں تو اللہ تعالیٰ نے ایمان والا بنایا ہے الحمدللہ, ٹھیک ہے, اور ہمیں جو ہے وہ آخرت کی جزا کی فکریں کھائی جانی چاہیے, ٹھیک ہے, بجائے اس کے کہ کہاں سے وصول کرنا ہے اس کی فکر کھائی جائے ہمیں, ٹھیک ہے. تو آخرت کی جزا کی جس کو کہ فکر ہر وقت لگی بھی ہو تو اس کے لیے تو ویسے ہی آسان ہوتا ہے کہ بھائی ادھر معاف کر دیا چلو جی اللہ تعالیٰ مجھے آخرت میں دے گا, ادھر معاف کر دیا چلو جی ٹھیک ہے, اپنا تو کام چل ہی رہا ہے نا, اچھا چل رہا ہے الحمدللہ. تو پھر ایسے شخص کے لیے قرضہ معاف کر دینا بھی بہت آسان ہوتا ہے, ٹھیک ہے. تو بنیا کی طرح زندگی نہیں گزارنی چاہیے, البتہ اس کا مطلب یہ بھی نہیں ہے کہ ان چیزوں کا حساب نہ رکھا جائے, لیکن نیت حساب رکھنے میں کس چیز کی ہونی چاہیے, جی حساب رکھنے میں کس چیز کی نیت کرنی چاہیے, حساب بھی رکھیں لیکن نیت سے جو ہے وہ چیز پھر ہمیں بنیا بننے کے بجائے ایک نیک مومن بنا دیتی ہے. حساب رکھنا بڑا ضروری ہے, کیوں ضروری ہے, یہ عاجز بھی آپ کی سوچوں کا امتحان لیتا رہتا ہے, وہ انصاف کے لیے خیر خواہی کے لیے, نہیں جی یہ کیا مطلب انصاف کے لیے, میں سمجھا نہیں آپ کی بات, خیر خواہی کے لیے حساب رکھنے کی کیا ضرورت ہے, پتا نہیں میں آپ دونوں کی بات نہیں سمجھا, اور زندگی موت کا پتہ نہیں, اچھا وراثت کی وجہ سے, یہ اچھا جواب ہے شاہد صاحب کا, وراثت کی وجہ سے. اور اسی طریقے کی ایک اور بھی تو چیز ہوتی ہے جو کہ وراثت سے بھی زیادہ ضروری ہوتی ہے, معاملات کو صحیح رکھنے کے لیے قرض نہیں, جی وراثت سے ملتی جلتی ایک اور چیز کیا ہوتی ہے, فرض ہوتی ہے وہ نماز کے بعد دوسرے نمبر پر, زکوٰۃ کے لیے نا, رائٹ. تو بھائی زکوٰۃ جو اکاؤنٹ ریسیویبلز ہوتے ہیں ان کے اوپر بھی زکوٰۃ دینے ہوتے ہیں, جو آپ نے کسی کو قرض دیا ہوا ہے اور وہ قرض جو ہے وہ ابھی تک آپ نے اس کو معاف نہیں کیا ہے, ایکسپلسٹلی معاف نہیں کیا ہے, تو وہ آپ کے اکاؤنٹ ریسیویبلز میں آئے گا نا, تو اس کے اوپر بھی تو آپ کو زکوٰۃ ہی نہیں ہوگی. اگر آپ کے پاس حساب ہی نہیں ہوگا کہ میں نے کتنا قرض دیا ہوا ہے تو آپ زکوٰۃ کیسے دیں گے, ٹھیک ہے. تو اس نیت سے حساب رکھیں تاکہ زکوٰۃ ادا کر سکیں, رائٹ. لیکن اس نیت سے حساب نہ رکھیں کہ میں نے ادھر سے بھی وصول کرنا ہے ادھر سے بھی وصول کرنا ہے, ٹھیک ہے, ورنہ اگر ایسا کریں گے نا تو پھر کبھی کسی کا قرض معاف کرنے کی دل میں جذبہ پیدا نہیں ہوگا, ٹھیک ہے. تو نیت سے کتنا فرق پڑ جاتا ہے, ٹھیک ہے, فرض کی ادائیگی کی نیت کر لیں, ٹھیک ہے. تو قرآن پاک کی قرآن کریم کی تلاوت کی فضیلت, تو یہ ٹاپک ہم اگلے ہفتے پر ہی رکھتے ہیں, اس کے اندر کافی انہوں نے حدیثیں لکھی ہیں ماشاء اللہ, تو وہ سب ہم پھر ساتھ ہی پڑھتے ہیں. اس کے لیے یہ فضائل ہے, فضیلت یعنی فضائل کی باتیں ہیں, جیسے کہ فضائل اعمال وغیرہ کی طرح کی کتابیں جو ہیں وہ ہم پڑھ رہے ہیں اس وقت, ٹھیک ہے. کوئی سوال اگر ہے تو ہم پوچھ لیں ورنہ پھر ہم کلاس ختم کرتے ہیں. کیا مطلب پاکستان اور انڈیا میں ہاں نماز دیر سے ہوتی ہے, جی کیونکہ ہمارے یہاں جو انڈیا کا تو خیر مجھے کنفرم نہیں پتا, اول وقت نہیں ہوتی. نہیں, اول وقت جو ہوتا ہے نا, اس کا مطلب یہ نہیں ہوتا کہ بالکل ہی امیڈیٹلی پڑھنا, ٹھیک ہے. تو ہمارے یہاں چونکہ ایک پورا سسٹم بنا ہوا ہے, وہ یہ ہے کہ نماز کا انہوں نے نا ٹائم سیٹ کیا ہوا ہوتا ہے کہ بھئی 1:30 بجے نماز ہوگی. موسٹلی کراچی میں تو 1:30 بجے نماز ہوتی ہے, شاید پاکستان کے دوسرے علاقوں میں بھی, ٹھیک ہے. تو زوال کا وقت ختم ہو جانے کے کبھی وہ آدھے گھنٹے بعد 1:30 بجے پڑتا ہے, کبھی اس کے یعنی موسم کے حساب سے, ٹھیک ہے. تو وہ یعنی یہ نہیں ہوتا کہ وہ تاخیر ہو گئی اس کے اندر. تاخیر جو ہے نا, پھر وہ کہلائے گی کہ جب آپ اچھا خاصا اگلے وقت کا اگلی نماز کا ٹائم شروع ہونے والا ہے اور اس کے قریب قریب آپ نماز پڑھ رہے ہیں. تو یہ بیسیکلی ایک ایڈمنسٹریٹو ایشو ہے. جی, ظہر 1:30 بجے ہوتی ہے نا, کہ یہاں پر انہوں نے سسٹم ہی پورا کا پورا مسجدوں کا اس طرح سے بنایا ہے کہ کیلنڈر چھاپ دیتے ہیں کہ جی اس وقت یہ فلانے ٹائم ہوگا اور اس کے پھر 15 منٹ کے بعد پھر نماز کھڑی ہوگی. فجر میں تقریباً 40-45 منٹ کا وقفہ ہوتا ہے. نہیں, فجر میں جو, ہاں, فجر کا تو ایک الگ ہی معاملہ ہے نا, کیونکہ فجر کے اندر یہ جو آخر میں پڑھتے ہیں روشنی کے وقت میں, تو اس کے لیے جو ہے نا وہ احناف حنفی فقہ کے جو علماء ہیں, تو ان کے پاس ایسی ایسی حدیثیں ہیں اور ایسے ایسے دلائل ہیں ان کے پاس کہ جن سے یہ پتہ لگتا ہے کہ نبی صلی اللہ علیہ وسلم جو ہے نا وہ فجر کی نماز ڈیلے کر کے پڑھا کرتے تھے, ٹھیک ہے. اس کے برعکس حنبلی مسلک اور شافعی مسلک کے جو علماء ہیں تو انہوں نے دوسری حدیثوں کو زیادہ تر ترجیح دیا ہے کہ جس میں کہ قریب یعنی فجر کا اندھیرے میں نماز پڑھنے کی دلیل ملتی ہے. تو یہ سنت ہی اس کی وجہ سے فجر کو ڈیلے کر کے پڑھنا ہوتا ہے, ٹھیک ہے. لیکن یہ فجر کی نماز کے ساتھ ہے. باقی یہ کہ 1:30 بجے نماز ہو جائے, ظہر کے وقت شروع ہوتے ہی 15 منٹ کے بعد نماز ہو جائے, تو یہ تو ایک پیورلی ایڈمنسٹریٹو چیز ہے, ٹھیک ہے, اور اس میں تاخیر والا عنصر نہیں شامل ہوتا ہے. کچھ لوگوں کے لیے ایکچولی یہ روزانہ کا جو ٹائم چینج ہوتا ہے نا, تو کچھ لوگوں کے لیے اس کو اس سے کیپ اپ کرنا زیادہ مشکل ہو جاتا ہے. اور اگر 1:30 بجے والا فکس ہے تو وہ ان کو یہ پتا ہوتا ہے ہاں جی 1:30 بجے ظہر کی نماز ہوگی, تو اب روز نا ان کو اپنی کلاک جو ہے وہ ایڈجسٹ نہیں کرنی پڑتی ہے. ذہن میں بھی تو ایک کلاک ہوتی ہے نا, تو روز ایک کلاک ایڈجسٹ ہو رہی ہے. خیر, مغرب میں تو ویسے بھی روز ہی ایڈجسٹ کرنی پڑتی ہے, چاہے پاکستان میں ہو چاہے یہاں پر ہو, لیکن مغرب تو روزانہ ہی چینج ہوتی ہے, اور مغرب کے تو ایسا بھی فکس ہو نہیں سکتا 1:30 بجے کی طرح کا. خیر, ٹھیک ہے, یا کم چلے, کلاس ختم کرتے ہیں. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.